ताला, अल्लाह की तौफीक से कल से हमारी सीरा क्लास शुरू होगी, NBIC में लाइव होगी, नॉर्थ ब्रंसविक इस्लामिक सेंटर में। आप उसका एड्रेस वगैरह देख सकते हैं ऑनलाइन। जो लोग नहीं आ सकते वो लोग फ़ोन पे भी सुन सकते हैं, यहाँ पे पेल टॉक में भी आएगी और लाइव ब्रॉडकास्ट पे भी, तो इंशाल्लाह वहाँ से सुन सकते हैं। तजल्लियात नबूवत किताब होगी जो हम इंशाल्लाह पढ़ेंगे, और जब हम हदीस के साथ साथ सीरा पढ़ेंगे तो आपको और भी ज़्यादा मज़ा आएगा इंशाल्लाह ताला, बहुत ही अच्छा लगेगा इंशाल्लाह। चलिए इंशाल्लाह ताला शुरू करते हैं फिर। अच्छा, एक और अनाउंसमेंट आप लोगों के लिए है, वो ये कि अगर किसी को पाकिस्तान में जो फ्लड रिलीफ है उसके लिए कोई डोनेशन देना चाहते हैं तो अलहसान की वेबसाइट पे जाके आप वहाँ से इंशाल्लाह देख सकते हैं किधर आप भेज सकते हैं पैसे। तो ज़रूर कोशिश कीजिए कि ये जो 10 दिन आ रहे हैं मुबारक दिन, जिनमें हर अमल, जो भी नेकी का आप अमल करते हैं, अल्लाह ताला को इस कदर महबूब है कि आप बाकी दिनों में किसी दिन भी वो अमल करें वो इतना प्यारा नहीं है जितना इन दिनों में अमल करना। तो कोशिश करेंगे इन दिनों में जो 10 दिन आने वाले हैं इसमें अल्लाह के रास्ते में ज़रूर आप कुछ दें। और ख़ास तौर पे जो हमारी बहन भाई वहाँ पे ऑलरेडी वो हैंड टू माउथ रहते हैं, और इस वक्त जब उनके ऊपर आफत आई हुई है और हम यहाँ पे ईद की खुशियाँ मनाएं और ईद पे खर्च करें और ईद पे दावतें करें, तो बेहतर नहीं है कि हम थोड़ा सा सादगी इख्तियार करके और अपने पैसों में से कुछ बचा के इंशाल्लाह उनके लिए भेज दें। तो ज़रूर कोशिश करिएगा कि इंशाल्लाह आप वेबसाइट पे जाके देख लीजिएगा, अदरवाइज़ वैसे तो आप कहीं से भी भेज सकते हैं लेकिन उनको अपनी खुशियों में ज़रूर शामिल करें, ठीक है, इंशाल्लाह ताला, और अजर कमाएं इंशाल्लाह इन दिनों में। इन दिनों के बारे में बाज़ उलमा कहते हैं कि ये दिन बेहतरीन दिन है, पूरे साल के बेस्ट डेज जो है ना ये हैं। रातें रमज़ान की आखिरी 10 रातें हैं लेकिन दिन जो हैं वो ज़िलहज के दिन है, क्योंकि इनमें कुर्बानी भी है, इनमें हज भी है, इनमें आप और भी कोई भी गुड डीड, अगर आपकी ज़कात रह गई है वो भी अदा कर सकते हैं। ये सब चीज़ें इंशाल्लाह ताला इन दिनों में करेंगे तो और भी ज़्यादा आपको अजर मिलेगा इंशाल्लाह। चलें जी शुरू करते हैं। नहमदुहू वनुसल्ली अला रसूलिल करीम, अम्मा बाद, फाऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम, रब्बिश्रहली सदरी ويسر لي أمري وأحلل عقدة من لساني يفقه قولي. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين. چلیں انشاءاللہ شروع کرتے ہیں. فرزانہ چودھری، آپ سے میرا پہلا سوال ہے کہ اگر عورت کو 15-20 دن تک حیض آئے، 20 دن ہو گئے، 25 دن ہو گئے، حیض آتا جا رہا ہے، تو اب وہ کیا کرے؟ क्या इतने दिन नमाज छोड़े रखे, क्या करें?
जी अस्सलाम का तो नहीं, उसके लिए ये है कि अपनी आदत के मुताबिक, अगर अपनी आदत नहीं पता तो अपनी, जैसे कि आपको बहुत अच्छा हो गया तो अपनी अम्मी बहन की आदत को देखते हुए तो उस हिसाब से 5 दिन छोड़ के बाकी दिन वजू करके आप नमाज पढ़ सकते हैं या गुस्सा करते।
शाबाश, वेरी गुड, बहुत अच्छा इन्होंने जवाब बिल्कुल सही बताया। देखें बस ख़वातीन को मैं देखती हूँ, वो उनको कोई बीमारी होती है और जिसकी वजह से फॉर एवर रीज़न, कोई भी रीज़न हो सकता है, बहुत सारी चीज़ें आप लोगों को पता है किस वजह से भी ज़्यादा ब्लीडिंग हो जाती, तो वो इतने दिन नमाज रोज़ा हर चीज़ छोड़े रखती हैं। ऐसा कोई जवाज़ नहीं मिलता, याद रखिएगा। इस चीज़ में हमें देखना चाहिए कि हमारा दीन हमें यही रहनुमाई करता है कि जो आदत आपकी थी, जिस पे स्टार्ट हुए थे आपके पीरियड्स, या तो आपको वो याद हो, क्योंकि अक्सर बाद में होती हैं बीमारियां, शुरू से नहीं होती, या फिर अगर शुरू से है तो फिर अपनी बहनों की, वालदा की आदत देख लीजिए। अगर उनके साथ भी यही प्रॉब्लम है, बाज़ दफ़ा फैमिलीज में इस्तेहाज़ा की प्रॉब्लम जो है वो चलती है, तो फिर आप अपने इलाके की औरतों को देख लेंगे कि उनको कितने दिन मैक्सिमम होते हैं। बाज़ इलाकों में औरतों को ज़्यादा दिन होते हैं, बाज़ में कम दिन होते हैं, तो वो भी हम देख सकते हैं इंशाल्लाह ताला। अच्छा जी जी नाज़नीन, आप बताइए, आज अगर आपने सॉक्स पहनी है जोहर के वक्त, मसलन मैं अभी सॉक्स पहन के मैं जोहर के वक्त वुजू करूँगी, अब ये मसा जो मेरा करना, मैंने असर के वक्त दोबारा वुजू किया, उस पर मसा किया उन सॉक्स पे, अब ये मैं कहाँ तक कंटिन्यू कर सकती हूँ मसा को।
अब आप इस जो असर के वक्त पे आपने किया था उस असर से तो नेक्स्ट असर तक 24 आवर्स तक अगर वो मुखी मतलब घर में रहने वाला है और अगर वो सफर में है तो 3 दिन।
अच्छा, तो असर की नमाज में उसी मसा के साथ मसा उन्हीं सॉक्स पे करके कर सकती हूँ?
जी
असर की नमाज भी पढ़ लूँ उस पे?
अभी आपने जोहर में आपने कल से वुजू करके आपने जो है सॉक्स पहने थे और अब असर का टाइम आ गया तो आप बस सॉक्स के ऊपर मसा करके नमाज पढ़ सकते
हो। अच्छा, वो तो ठीक है। अब इसको कंटिन्यू कब तक करना है ये मेरा सवाल है आपसे। क्या मैं नेक्स्ट डे असर पे भी असर की नमाज इसी सॉक्स के ऊपर मसा करके कर सकती हूँ?
जी 24 आवर्स बोला उन्होंने
जी।
वो असर
सही होगा। सही है, ठीक है, शाबाश। सिर्फ थोड़ा सा और इसको बात को समझ लीजिएगा कि इसमें नमाज का नहीं है, एक दिन और रात के बारे में जिक्र है। ठीक है, तो हम ये मिसाल के तौर पे आज मैंने जोहर पे ये सॉक्स पहनी, इसको जरा अच्छी तरह समझिएगा। असर की नमाज अजान हुई है फॉर एग्जांपल 4 बजे, मैंने 6 बजे जाके वुजू किया, उन सॉक्स पे मसा किया और मैंने नमाज पढ़ ली। ठीक है, ये एक हो गया, मेरा पहला मसा हो गया। नेक्स्ट डे मैं अगर नमाज पढ़ने के लिए खड़ी हुई हूं तो उस वक्त से उस वक्त तक को देखना है जिस वक्त के पहला मसा किया था। ऐसा नहीं है कि हमने नमाज को देखना है कि जोहर से असर, असर से टाइमिंग देखने है, क्योंकि वन डे एंड वन नाइट की बात है। तो जब आप टाइमिंग देखेंगे तो फिर आपने उस वक्त जिस वक्त आपने फॉर एग्जाम्पल मैंने आपको बताया ना 6 बजे आपने मसा किया था, अब आज 6 बजे किया था ना, कल 6 बजे वो खत्म हो गया टाइम। कल अगर आप 6:30 बजे या 6 बजे ही आपने नमाज पढ़नी है तो उस वक्त आप उन सॉक्स पे मसा नहीं करेंगे, वो टाइम खत्म हो गया, 24 आवर्स का टाइम अब मुकम्मल हो गया। समझ आ गई बात आप लोगों को? वन टाइप करें जो पेल टॉक पे जिनको समझ आ गई, अगर नहीं आई तो फिर मुझे बताइए। अच्छा, अल्हम्दुलिल्लाह। ठीक है, ये कोई थोड़ी सी बात में ना, ये नहीं कि हम अगले दिन उस टाइम पे हम मसा कर सकते हैं, अगले दिन उस टाइम पे मसा का टाइम ओवर हो गया, अब हमें सॉक्स उतारनी है। 6 बजे अगले दिन मैं ये नहीं कह सकती कि 6 बजे भी मैं मसा करके ही असर पड़ सकती हूँ, नहीं, 6 बजे टाइम इज ओवर नाउ, 24 आवर गुजर गए हैं ना जी। 24 आवर का होगा 24th आवर पे 6 बजे आज मसा स्टार्ट किया था, कल 6 बजे मसा का टाइम ओवर हो गया। हाँ, अगर मैं 4 बजे अजान हुई थी, मैंने 4:30 बजे पढ़ ली नमाज, तो उस वक्त अभी है टाइम, क्योंकि अभी 22 आवर्स हुए। मेरी बात समझ आ रही है आप लोगों को? चलिए, अल्हम्दुलिल्लाह। बाकी लोगों को भी जो ठीक है, अल्हम्दुलिल्लाह। ठीक है, तो ये थोड़ी सी काफी समझने की बात थी, इसलिए मैं चाह रही थी आप लोग। अच्छा जी, अब
मैं इसको नमाज का ही समझ रही थी वैसे। अच्छा,
जी
आपने क्लियर कर दिया,
अल्हम्दुलिल्लाह। अच्छा जी, सबाहत आप बताइए, अगर किसी को जैसे ये बीमारी होती है लेकोरिया वगैरह की, कि यहाँ पे हमने अभी मर्दों का पढ़ा है लेकिन औरत का भी कोई डिस्चार्ज ऐसा हो सकता है, तो अगर ऐसी कोई बीमारी होती है अब क्या होगा उस वक्त, फिर क्या करेगी वो नमाज के लिए?
उस कपड़े को धो लेना चाहिए और फिर वजू करके नमाज पढ़नी
चाहिए, वेरी गुड,
गुसल करना जरूरी नहीं है।
ठीक, शाबाश, वेरी गुड। ये ध्यान रखिएगा कि कपड़े को धोना उतने हिस्से को, पूरा ये नहीं कि पूरी शलवार धो रहे हैं, पूरी पैंटी धो रहे, आप इतने हिस्से को, मसलन कोई लिकोरिया है या कुछ है, धोना जरूरी, क्योंकि नमाज के लिए देखें जो शराइत है वो, उन शराइत में क्या क्या है, बदन आपका जिस्म पाक साफ होना जरूरी है, कपड़े पाक साफ होना जरूरी है, जगह का पाक साफ होना जरूरी है, तीनों छतें हैं ना नमाज के लिए। ठीक है, अकीम अस्सलाह में यही आता है ना, कायम करना नमाज का, उसमें ये है कि तमाम शराइत पूरी हो। अगर किसी को लिकोरिया की, जो बहुत कॉमन है औरतों में ये बीमारी, अगर ऐसी कोई है तो अब हमारे लिए धोना मुश्किल है। अगर मसलन ये भी तो कितना मुश्किल काम है ना, धो धो के बार बार कैसे करेंगे। तो अब इसका एक हल मैंने पहले भी बताया था, फिर मैं बता देती हूँ। यहाँ पे पेंटी लाइनर्स मिलते हैं, आप वो लगा लें और उस वक्त जब नमाज का वक्त हो आपने उसको उतारा और फेंक दिया। लेकिन आप फिर ये नहीं कर सकती अगर आपको ये बीमारी है कि आप एक ही वजू के साथ नमाजें पढ़ती जा रही हैं, ठीक है। अगर डिस्चार्ज हुआ, अगर डिस्चार्ज नहीं हुआ इस दौरान, मसलन जोहर पड़ी असर तक के दरमियान कोई डिस्चार्ज नहीं हुआ, आपने जाके चेक किया, देन इट्स फाइन। लेकिन अगर डिस्चार्ज हुआ है तो आपको पता है ना, सभी लाइन में से कुछ भी अगर निकलता है तो उसके ऊपर वजू टूट जाता है, ठीक है। तो इसलिए ये बात ध्यान रखिएगा। अच्छा जी, अब मेरा सवाल है किसे, इरम आप बताइए कि अगर औरत अपने आप को, उसको एहतलाम हो जाता है या वो अपने ऐसा कोई काम करती है जिससे उसने अपनी आपको खुद फारिग कर लिया, तो क्या करेगी?
अस्सलामुअलैकुम रहमतुल्लाहि व बरकातुहू। फिर उसके बाद का गुस्ल लेना वाजिब हो जाएगा उसके ऊपर।
शाबाश, यानी पूरा गुस्ल लेगी। कौन सा गुस्ल, ऐसे ही जो हम शावर लेते हैं वो, या फिर गुस्ल जनाबत जैसे करते हैं वो?
जनाबत वाला।
शाबाश, ठीक है। जैसे गुस्ल जनाबत करते हैं उस तरह से वो पूरा गुस्ल लेगी। शनाशा, गुस्ल जनाबत का जो तरीका मसनून तरीका बताया गया, इसी से गुस्ल करना क्यों जरूरी है? जैसे शावर के नीचे मैं जाके खड़ी हो जाती हूँ और उसके बाद मैं मतलब बस शावर हो गया, पानी चलाया हुआ, आपकी आवाज नहीं आ रही, अगर आपने म्यूट किया हुआ तो। जी वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातहू। जी जी, मैं ये पूछना चाह रही हूँ कि जो गुस्ल जनाबत का हमने तरीका पढ़ा है उसी तरीके से गुस्ल करना क्यों जरूरी है? अगर वैसे ही हम शावर के नीचे जाके खड़े हो जाते हैं, पानी बहा लेते हैं, तो क्या ठीक है?
नहीं नहीं नहीं, ठीक नहीं है, क्योंकि हमें सुन्नत तरीके पे करना होगा, जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का तरीका था
जी,
वो उसी पे, मतलब प्रॉपर वधू के साथ और फिर उसके बाद
बिल्कुल बिल्कुल
दे सकते हैं और आखिर में पाँव, मतलब
जी
इसका क्या मैं बताऊँ वो तरीका?
नहीं आपने बताइएगा, मैं वो सवाल किसी और से करूंगी। जज़ाकअल्लाह खैरन, बिल्कुल उन्होंने सही बताया कि देखें अगर हम इस तरीके से नहीं करते, चले अरकान आगे पीछे हो जाए वो एक अलग बात है कि भाई किसी ने कुल्ली पहले कर ली, किसी ने आंख में पानी बाद में डाल लिया, इस तरह से करके कुछ कर लिया, आगे पीछे हो जाए वो अलग बात है। लेकिन ऐसा नहीं हो सकता कि मैं शावर में गई हूं और शावर से निकल के आ गई, वजह यानी पानी मेरे ऊपर गिरा और मैं निकल के आ गई, क्योंकि आपने देखा उसमें अक्सर हम तो कुल्ली करते ही नहीं है, ना नाक में पानी डालते हैं, ना वजू का कोई हमारी नियत होती है, तो इसलिए वो गुस्ल जनाबत नहीं होगा। लेकिन आप मुझे बताएं कि कितने लोगों को ये बात मालूम है, हमारे दीन का ये हिस्सा है, लेकिन इवन शादीशुदा लोगों को भी नहीं मालूम, बच्चियों की शादियां करते हैं उनको नहीं मालूम कि गुस्ल जनाबत कैसे होता है, हैज का गुसल कैसे होता है, किसी को नहीं मालूम, और ऐसे ही लेते रहते हैं जाके गुसल। क्या करते हैं, शावर चला देते हैं, साबुन लगाया, निकला है, हो गया, देखो सारा मेरा जिस्म तो गीला है, तो क्या कोई जगह खाली नहीं रही? ज्यादा से ज्यादा ये इल्म होता है, कुल्ली करना पता ही नहीं, नाक में पानी डालना पता ही नहीं, उसके बगैर तो वजू होता ही नहीं। तो इन चीजों को हमारे लिए अब जिम्मेदारी है कि हम इन चीजों को आम करें, जितना जितना आप सीखते जा रहे हैं ना, इसको कहीं ना कहीं शेयर कर लिया कीजिए, उससे आपका इल्म भी पुख्ता होगा और इल्म फैलेगा भी, ठीक है। इफ इज गुसल तो फिर नहीं हुआ ना, अगर अगर गुसल मुकम्मल ही नहीं हुआ तो फिर वो कौन सा गुसल है, ठीक है। अगर गुसल है मुकम्मल ही नहीं है तो फिर उसको गुसल तो नहीं कहेंगे ना, पानी बहा लेना कोई गुसल तो नहीं है। अच्छा जी, अब नसरीन आबिद आप बताइएगा कि एक गसलिन आया ना लफ्ज, इसका मतलब क्या है? गसलिन
मतलब
गसलिन गुसल है ना, एक नाम के नीचे जेर लगा दें अगर,
नाने का पानी
जी, शाबाश, वेरी गुड नसरीन, शाबाश। मुझे इससे पता चलता है किसने पढ़ा है और कौन नहीं पढ़ के आता। चलिए शाबाश। अच्छा समिया, आप बताएंगी, अब लास्ट टाइम तो उस्ताद ने बता ही दिया था वजू विजू और वुजू में फर्क, इन तीन अल्फाज में क्या फर्क है? जी जी बिल्कुल
जी, आवाज कट गई थी, सिर्फ पूरा नाम नहीं सुना जी। वजू जो है वो पानी को बोलते हैं जो वजू के लिए लिया जाता है, और विजू वो बर्तन जिसमें वजू का पानी डालते हैं। तो विजू में वजू डालकर वजू करना, वजू जो है वो पानी और विजू,
हाँ वजू को विजू में डाल के वजू करना,
जो हम वजू करते हैं
सही,
विजू में वजू डालकर वजू कर ले।
विजू में क्या डाल के? वजू,
वजू पानी
जी, और उससे वजू वजू कर ले। बिल्कुल सही, शाबाश शाबाश।
वजू पानी है, विजू बर्तन, और वजू वो अमल है जो हम करते हैं,
बिल्कुल
शाबाश का काम।
ठीक है शाबाश। यास्मीन इकबाल, आप गुस्ले जनाबत का तरीका बताएंगे?
जी अस्सलाम वालेकुम रहमतुल्लाह।
वालेकुम अस्सलाम
रहमतुल्लाह। अच्छा, हमने इसके लिए उन्होंने में तीन हदीस बताई थी, एक बीवी आयशा से, दूसरी बीवी मैमूना से, और तीसरी बीवी आयशा से। तरीके तकरीबन मिलते हैं, उन्होंने उसका निचोड़ बताया था कि सबसे पहले अपने दोनों हाथों को धोया, फिर शर्मगाह धोया, और अगर बाथरूम अगर संभाले फिर इस्तिंजा किया, फिर अपने हाथों को इस्तिंजा के बाद दोबारा हाथ धोया जाएगा। और उसका तरीका ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से कि पहले वो दोनों हाथ धोते थे, उसके बाद फिर वजू करने की तरह वजू करते थे, फिर उंगलियां बालों में फैलाल करते थे, फिर दोनों हाथों से पानी तीन दफा सर पर डालते थे, सारे बदन पर पानी बहा लेते थे। और जो तीन आदीश से मिलती उनमें यही तरीके, फिर उसको एक उन्होंने मुरक्कब करके बताया था कि मेन चीज उनमें क्या थी कि सबसे पहले अपने दोनों हाथों का धोना, शर्म खा कर धोना, फिर अपने हाथों को अगर संजय किया तो दोबारा धोना, फिर वजू करना जिस तरह वजू किया जाता है, मसा बराबर गीली उंगलियों को भी फेरा जा सकता है, सर पर पानी भी बहाया जा सकता है, फिर दाहिनी और बाएं तरफ से पानी डाला जाता है, फिर आखिर में दोनों पाओ को धोकर फिर पूरे जिस्म पर पानी डाला जाता
है। सही, ठीक है शाबाश, ठीक है। अच्छा ये मुझे बताएं शाहदी के क्या इस तरह अगर गुसल किया तो बाद में फिर वजू करना जरूरी है, क्योंकि वजू तो दुपट्टा सर पे लेके करना होगा, तो फिर बाद में वजू किया जाए? जी शाहदी, आपकी आवाज नहीं आ रही। आपकी आवाज नहीं आ रही शाहदी, शायद म्यूट है या कोई मसला।
मैंने ये बताया कि अगर नहाते वक्त शर्मगाह को कहीं हाथ लगाया तो फिर दोबारा करेंगे वजू, और अगर हाथ नहीं लगाया तो फिर नहीं, जरूरत नहीं।
बिल्कुल सही, शाबाश, वेरी गुड। उसल के लिए मुस्तहब पानी कितना है? खैर मैं किसी और से पूछती हूँ। शाजिया नासिर, आप बताएंगी मुस्तहब कितना है पानी?
गुस्ल के लिए एक बंदे के गुस्ल के लिए एक सा पानी जो है
वो कितना होगा? एक सा पानी जी,
मेरी आवाज आ रही है?
जी जी जी।
मेरे ख्याल से एक सा पानी जो है वो जरूरी है, हजरत सल्लम ने एक सा और एक मुद से भी गुस्ल किया।
तो एक सा अब हमने देखना हो तो कितना होता है एक सा? हमारी
ढाई किलो।
शाबाश शाबाश, यानी आप देख लेना कम से कम। अब आप इतना मेजर करके नहीं भी लेके जा सकते, या आप हम आदि हो चुके हैं अब इतने पानी के वाफिर हैं, अगर इतना लेंगे बहुत अच्छी बात है। ये कम से कम मिकदार है कि कम से कम इतने में। अच्छा, अगर मिसाल के तौर पे अब किसी को बुखार है, या कोई ऐसा इंसान है कि, या आप देखते हैं आजकल ये भी कई टेंशन्स की रिलीफ के लिए, उसके लिए भी वो कहते हैं कि वार्म शावर लें डिलीवरी से पहले भी, जैसे पेन्स आ रही हो तो कहते हैं कि आप शावर के नीचे बैठ जाए, तो उसमें तो बहुत पानी खर्च होता है। तो क्या ऐसा करना सही है? क्या फिर हम उस वक्त इतना पानी खर्च करें क्या ये सही होगा? नफीसा आप बताइए।
जी अस्सलाम वालेकुम व रहमतुल्लाहि
व बरकातहू।
जी अगर किसी बीमारी की वजह से या कोई प्रॉब्लम है तो फिर आप पानी यूज कर सकते हैं।
अच्छा, कोई आपको दलील इसकी याद है? ये तो आउट ऑफ जो हमारा सबक था उससे क्वेश्चन है, लेकिन कोई दलील आप दे सकती? वैसे ही मैं आपसे वैसे पूछ रही हूँ, बिल्कुल आपका सवाल जवाब सही है जी। कोई दलील दे सकती है? कोई याद आती है कोई बात सुन्नत में से यहाँ पे? कोई अच्छा, कोई लिखेगा पैलटॉप पे कोई आपको अगर दलील याद है इसकी कहीं से आपको सुन्नत में मिलता है ये? अच्छा, किसी को नहीं याद है। देखिए, आप सल्लल्लाहु अलैहि वसल्लम जब मर्ज़ुल मौत में थे तो टब में पानी डाल के और फिर उसमें आप सल्लल्लाहु अलैहि वसल्लम को बिठाया जाता था ना, बार इस कदर तेज था, पानी ऊपर बहाया जाता था। तो उससे पता चलता है कि अगर कोई ऐसी मर्ज हो, कोई ऐसा मसला है, तो उस वाफिर मकदार में भी अगर आप पानी बहुत ज्यादा भी बहा रहे हैं तो कोई हर्ज नहीं है। मगर आपने देखा अक्सर पानी खोला होता है नलका और हम अपना मेकअप देख रहे होते हैं कि ठीक है कि नहीं, और ये देख रहे होते हैं स्कार्फ सही है या नहीं, तो ये फिर पानी का ज़िया हो गया। कभी कभी ऐसा भी होता है कि पानी सर्दियों में जब गर्म पानी आप चलाते हैं तो एकदम गर्म पानी वार्म नहीं आता, इतना सख्त या ठंडा आता है, फिर आपको थोड़ी देर उसको छोड़ना पड़ता है तब जाके वो सही होता है। तो चले वो तो इंसान अपनी ज़रूरत के लिए कर रहा है, अगर उसको भी जमा कर सकते हो तो अच्छी बात है, लेकिन कभी कभी हम यूं ही बस ऐसे ही टूथब्रश कर रहे हैं तो साथ पानी खुला हुआ है, जी बिल्कुल बर्तन धो रहे हैं तो साथ पानी खुला हुआ है, और इधर उधर बातचीत कर रहे हैं या इधर हो गए हैं या कुछ और कर रहे हैं। तो ऐसे वक्त में हम सबको एहतियात करनी है कि हमने पानी को ज़ाया नहीं करना। ठीक है, अच्छा, अगला मेरा जो सवाल है कि हदीस नंबर 185 निकाले जरा। अगर यहाँ पे कोई एतराज करे कि आज़त जो थी आयशा रजी अल्लाह ताला अन्हा, और यहाँ पे लिखा हुआ है कि उन्होंने एक बर्तन मंगवाया फिर गुसल किया, तो ये कैसी बात हो गई? तो हज़रत आयशा ने नाउज़ुबिल्ला क्या गुसल अपने भाई के सामने किया, तो इसका आप इस बात का क्या जवाब देंगे? मरियम अतहर आप बताएंगे। शाबाश शाबाश, यानी हम आप उनको बताएंगे कि बुखारी और मुस्लिम में यह हदीस है कि उनके दरमियान पर्दा हायल था। यानी अगर मैं अपने बच्चे को कहूँ कि बेटा मैं अभी शावर लेके आती हूँ, और मैं गई और वहां पे कोई नलका वलके तो होते नहीं थे, एक बकेट में पानी पड़ा हुआ, मैं उसी से शावर लेकर आ गई हूँ, तो अब क्या है इसका मतलब होगा? क्या ये कहना कोई बुरी बात है, कोई बेशर्मी की बात है कि बच्चे को बता के जा रही हूँ कि मैं शावर लेने जा रही हूँ और फिर उसके सामने शावर लेके निकलूँ? तो कोई ऐसी बात नहीं है इसके अंदर। लेकिन देखो, ये इसलिए आप लोगों को ये बातें याद रखनी जरूरी है क्योंकि जो बुरी नीयतों वाले लोग होते हैं ना, वो इन्हीं चीजों को लेकर और हमारे दीन पर एतराजात करते हैं। तो आप चूंकि हदीस पढ़ रहे हैं, हर बात का जवाब आप लोगों के पास होना चाहिए जो इन अहादीस से मुतल्लिक है। कभी भी आपके सामने कोई ऐसी बात करे तो आपने इस तरह से एग्जांपल देके इंशाल्लाह ताला बतानी है। अच्छा, ये आप मुझे बताएं, कौन अब रह गया, इशरत फातिमा के, नहीं अभी नहीं, अफसर आप बताइए क्योंकि उनको फिर जाना होगा। पिछली शरीयतों में हमारे लिए कौन सी बात ऐसी है जो काबिल अमल होगी? किस सूरत में हम पिछली शरीयतों की बात पे अमल कर सकते हैं? पिछली शरीयत में कोई भी बात है? जी वालेकुम अस्सलाम रहमतुल्लाह।
जो हमारी शरीयत से किने लगो तो वो हम एक्सेप्ट कर सकते हैं पिछली शरीयत।
अच्छा, क्या यही शर्त काफी है? अच्छा, आप बताइए। ठीक है, इशरत अफसर आप सुनिए, इशरत आप बताएंगे।
जब तक कि वो अगर हमारे पास कैंसल नहीं हुई, आपको वो फॉलो करना है, वो ही शरीयत।
सही, और दूसरी बात ये, और कोई दूसरी शर्त? राहत अमजद आप बताएंगी कोई
तो सारी शरीयतों को फॉलो करने जब तक स्पेशली स्पेसिफाई नहीं हुआ कि वो मंसूबे।
अच्छा अब आप सुनिए एक और शर्त भी है, राहत अमजद आप बताएंगी एक और शर्त। जी राहत आपकी आवाज नहीं आ रही। वालेकुम अस्सलाम रहमतुल्लाह।
जैसे बताया गया था कि तमाम जो शरीयत है वो एक दिल लेकर शरीयत लेकर आया, दिल लेकर आया। हमारी शरीयत मसनूदी होगी, काबिले इतबार होगी, क्योंकि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम जब तक आकर मसनू ना किया जाए तो वो हमारी मतलब हम उसको मसनू नहीं कर सकते, वो हमारी शरीयत में से हो जाएगी।
सही, ये तो एक शर्त आपने बताई ना, दूसरी वाली शर्त क्या है जो मैं उनसे भी पूछ रही हूँ, दूसरी शर्त क्या है जो बिना शेख आप बताएंगे, दूसरी कोई और शर्त भी है इसमें?
अगर वो अगर वो हमारी शरीयत को जो है अपोजिट ना जाए या उसको लेके ना जाए।
सही है, सही है, वही उन्होंने भी पहले बताई है। और क्या शर्त है दूसरी? नाहिद सिद्दीकी आप बताएंगी। जी अच्छा वो
शर्त।
वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहु। जी
शर्त ये कि रसूल अल्लाह ने इसको जबान से या अपने पेट से मंसूख न किया।
वो ही सारे ही बता रहे हैं वो बात। और दूसरी शर्त क्या है नरगिस नाहिद आप बताएं? आप सब एक ही बात बता रहे हैं। नरगिस नाहिद अच्छा शायद है नहीं। जी वालेकुम।
मुझे भी यही है कि जो पहली शरीयत
है आप लोगों ने दूसरी फिर बात नहीं नोट की,
नबी सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म दिया है वही है, लेकिन दूसरी शर्त का मुझे भी नहीं पता।
अच्छा मेहरीन आप बताएंगे। मेहरीन आपकी आवाज नहीं आ रही।
दो तरीकों से, एक तो ये कि या तो हमारी शरीयत ने मंसूख ना किया, और नंबर टू कि वो काम जो वो हम तक या वो बात हम तक काबिले बार जरिए से पहुंची हो, इनकी हो सकता है। या तो अल्लाह अल्लाह ताला ने कुरान में खुद बयान कर दिए वो बात, या फिर नबी सल्लल्लाहु अलैहि वसल्लम ने खुद बयान की हो, जैसे ये वाक्य भी बताया था जो दो काबिले बार जरिए से अगर हम तक पहुंची हो तो फिर हम उस पर अमल वो करेगा।
शाबाश, यानी आप लोग एक बात को ये मिस कर गए कि जो जिन सोर्सेज से वो आ रही है वो भी ऑथेंटिक सोर्स हो, ऐसा नहीं हो, क्योंकि बहुत सारी ऐसी भी रिवायात हैं देखें जो उनकी उसमें से कोई आपको यहूदी बता दे कि हमारे अंदर इस तरह से है, तो अब आप उसको मानेंगे कि नहीं मानेंगे, अब हमने क्या पता हमारी शरीयत ने तो उस बारे में कुछ भी नहीं कहा, तो वो आनी कहां से चाहिए, या तो कुरान से या हदीस से। दूसरा नंबर टू क्या बात है, आप सल्लल्लाहु अलैहि वसल्लम ने उसको मनसूख ना किया, उसकी एक एग्जांपल देखें उनकी शरीयतों में क्या था, उनकी शरीयतों में सजदाए ताजीमी जायज था। ठीक है, सजदाए ताजीमी क्या होता है पता है ना आपको, जैसे कि अब यूसुफ अलैहि सलाम के वक्त में उन्होंने इतरामन सजदा किया, हमारी शरीयत के अंदर वो मनसूख कर दिया गया। अब कोई बंदा ये नहीं कह सकता कि नहीं जी ये तो इबादत का सजदा थोड़ी है, ये मेरे शागिर्द तो मुझे सजदा ताजीमी करें, क्योंकि आज भी कई कुछ लोग ऐसे कहते हैं, लेकिन हमारी शरीयत ने इसको मनसूख किया, हत्ता कि आप सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया अगर सजदा किसी को भी जायज होता तो मैं कहता कि औरत अपने शौहर को सजदा करे, लेकिन इसका मतलब किसी को भी जायज नहीं है, ना सजदा ताजीमी जायज है ना सजदा इबादत जायज है। अब ये चूंकि हदीस हमारे पास आ गई और हदीस में मनसूख कर दिया गया तो तब वो मनसूख हुआ। अब मनसूख तो हो गया, लेकिन हमें ये भी तो देखना है ना कि वो ऑथेंटिक सोर्स से आया या नहीं आया। तो दो चीजें आपने इस चीज में हमेशा याद रखनी है कि हम दूसरी शरीयतों के अहकाम तब ले सकते हैं जब ये इस तरह से हमारे तक पहुंचे हो। अब एक और मिसाल है रजम की, जब शादीशुदा जिना करता है तो उसकी कोई सजा एज सच इस तरह से हमें कुरान में इस तरह से नहीं है कि उसको संसार किया जाए और इस तरह से। अब क्या है आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत से ये साबित है, क्योंकि ये पिछली शरीयतों से चला आ रहा था। ठीक है, तो बाज लोग आज ये शिकायत करते हैं कि लोग किस वक्त है कुरान में कहां लिखा है, तो आप लोगों को ये बात पता होनी चाहिए फिर। ठीक है अच्छा जी, और कौन रह गया जिससे मैंने सवाल नहीं किया? तहसीन आप बताएंगी कि ہمارے پاس کہاں سے یہ دلیل آتی ہے کہ میاں اور بیوی اکٹھے غسل کر سکتے ہیں ایک ساتھ ایک جگہ پہ؟ کہاں سے ہمیں یہ دلیل ملتی ہے؟
السلام علیکم و رحمۃ اللہ جی استاد، ہمیں عائشہ رضی اللہ عنہ کی حدیث ملتی ہے جس میں عائشہ رضی اللہ عنہ نے فرمایا تھا کہ آپ نے مجھے بھی یہاں پہ حدیث نمبر تو یاد نہیں آیا،
نہیں کوئی بات نہیں، نمبر نہیں بتایا آپ ایسے
ہی، عائشہ رضی اللہ عنہ کی حدیث ملتی ہے کہ ایک ہی برتن میں عائشہ رضی اللہ عنہ اور آپ حضرت صلی اللہ علیہ وسلم نے غسل کیا تھا۔
شاباش شاباش، ٹھیک ہے، بالکل شاباش۔ اور اسی سے آپ یہ دیکھ لیں کہ جب آپ یہ کہتے ہیں نا کہ میت کو غسل دینا، کہ عورت شوہر کو غسل نہیں دے سکتی یا نامحرم ہو جاتی ہے یا فلاں فلاں، تو ہمیں یہ پتہ ہے زندگی میں بھی شوہر اور بیوی ایک ساتھ غسل کر سکتے ہیں اور مرنے کے بعد بھی بیوی اپنے شوہر کو غسل دے سکتی ہے، میت کو غسل دے سکتی ہے، اور شوہر بیوی کی میت کو غسل دے سکتا ہے۔ اچھا یہ اب انہوں نے سوال پوچھا واٹ کائنڈ آف ساکس فار مسا، اچھا یہ اب مجھے کوئی اس کا جواب بتائے گا، ہما غنی آپ سے میرے خیال میں نہیں ہوا ابھی سوال، کون کس قسم کی ساکس پہ مسا ہو سکتا؟ بعض دفعہ ہم جاتے ہیں یہاں پہ کہیں، وعلیکم السلام ورحمۃ اللہ
جی،
جی ہم یہ جاتے ہیں بعض دفعہ اسٹورس پہ کانفرنسز وغیرہ پہ، تو وہاں پہ ہم دیکھتے ہیں لیدر ساکس رکھے ہوتے ہیں کہ یہ آپ کے مسا کے لیے ہیں، تو مطلب ہے کہ کس قسم کے ساکس ہونے چاہیے؟ کیا لیدر ساکس مسا کرنے کے لیے پیر؟
نہیں لیدر ضروری نہیں، لیدر کے اوپر بھی مسا ہو جاتا ہے، لیکن ساکس موٹے ہو گئے پاؤں سے لے کے ٹخنے سے اوپر تک کور ہوا،
شاباش، یعنی ایسا نہیں ہے کہ لیدر ساکس، ہم نا بے جا تردد کے اندر اپنے آپ کو اتنے تکلف میں ڈال لیتے ہیں کہ نہیں لیدر ساکس پہ ہی ہوگا۔ اب دیکھیں آگے آ رہی ہیں سردیاں، اس لیے میں آپ لوگوں کو یہ مسئلہ زیادہ سمجھانا چاہتی ہوں، کیونکہ الحمدللہ ہم ایک دفعہ اگر ساکس پہن لیتے ہیں، وہ والے ساکس نہ ہوں جو سی تھرو ہوتے ہیں، کیونکہ سی تھرو ساکس کا مطلب ہے کہ وہ تو کوئی ساکس ہو ہی نہیں نا، ذرا موٹے ساکس کا مطلب یہ بھی نہیں کہ اب ہم پتہ نہیں اونی ساکس خریدنے چلے جائیں، مگر جو جیسے جو عام کاٹن کے ساکس ہوتے ہیں اگر آپ نے وہ پہن لی ہیں، جی بالکل اس میں فیڈ نظر نہ آئے، پہن لیا تو الحمدللہ اب آپ کو کوئی ضرورت نہیں ہے ایسی کہ اب آپ بار بار پیروں کو دھوئیں، کیونکہ پیروں سے ہی سردی چڑھتی ہے زیادہ، تو انسان کو کتنی آسانی ہو جاتی ہے دھو میں، آپ دیکھیں گے کہ آپ کو پیر ہی نہیں دھونے تو آدھا آپ کا تو کام یعنی وہ ہو گیا نا، تو بہت ہی الحمدللہ اللہ تعالیٰ نے ہمارے لیے آسانی رکھی۔ اسی طرح سفر میں بعض لوگ جاتے ہیں تو وہ ضرور میں سے یہ کوشچن کرتے ہیں، اب ہم جائیں گے جہاز میں وضو کیسے کریں گے، وضو ہی نہیں ہوگا تو پھر ہم نماز ہی کیسے پڑھیں گے، تو اتنا حد تک تو وضو پلین میں آپ جا رہے ہیں کہیں پہ بھی کہ اوپر کی حد تک تو آپ کر ہی سکتے ہیں، صرف پیر ہی اٹھانے مشکل ہوتے ہیں نا، باتھ روم وہاں پہ ایسے نہیں ہوتے مشکل ہوتی، تو اگر آپ ساکس پہن کے چلے جاتے ہیں تو آپ ایسے مسافر کو کتنے دن تک وہ مسا کر سکتا ہے؟ شبنم خان آپ بتائیں گے۔
السلام علیکم و رحمۃ اللہ،
ویری گڈ، شاباش، بہت اچھا شاباش، یعنی آپ دیکھ لیں کہ اللہ تعالیٰ نے کتنی ہمارے لیے آسانی کر دی، اب تین دن سے زیادہ تو ہم کوئی سفر نہیں کر رہے ہوتے، 24 گھنٹے کا ہوتا ہے یا اس طرح 48 آورس کا زیادہ سے زیادہ ہو جائے گا، لیکن اس سے زیادہ تو نہیں ایسا کرتے کہ ہم سفر میں ہی ہیں، تو اللہ تعالیٰ نے اتنی آسانی کر دی، لیکن کسی حال میں بھی پھر نماز معاف نہیں ہے، آپ یہ نہیں کہہ سکتے کہ کیونکہ میرا وضو نہیں تھا تو اس لیے میں نے یہ کر لیا، تو اس سہولت سے اللہ تعالیٰ نے جو دیے ہمیں، خاص طور پہ جن ٹھنڈے ملکوں میں ہم رہتے ہیں، تو ہمیں ضرور اس سے فائدہ اٹھانا چاہیے ان شاء اللہ تعالیٰ۔ اچھا جی، اب اور کس سے نہیں میرا سوال ہوا؟ اچھا چلے، طیبہ عارف آپ بتا دیجئے کہ غسل کرنے کے وقت جو ننگے ہو کے غسل کرنا ہے، اس کی کیا دلیل ہمیں ملتی ہے؟ کیا اس میں کوئی بے شرمی کی بات تو نہیں ہے کہ
غسل کرتے ہوئے جو ہے اگر ننگے ہو کے غسل پورا، اگر تم ننگے ہو تو غسل کر سکتے ہو، اس کی دلیل جو ہے بہت ساری اسلام کو وہ آ کے ہے کہ جس میں ان کی قوم نے سمجھا کہ ان میں کوئی عیب ہے, شاید اس لیے جو ہے وہ ان کے ساتھ نہیں نہاتے. اس چیز کا بتانے کے لیے کیسی چیز نہیں ہے, تو وہ پتھر جو ہے وہ ان کا کپڑا لے کے بھاگ گیا, اور جو ہے اس واقعے کا بھی پتا چلتا ہے اس حدیث سے.
شاباش, تو ہمارے لیے قابل عمل ہے پھر یہ حدیث, کیونکہ یہ تو موسیٰ علیہ السلام کا واقعہ ہے نا.
بالکل, اس کی وجہ یہ ہے کہ ہمیں جو ہے حدیث کے ذریعے سے, یعنی کہ اتھینٹک ذریعے سے ہمیں پتا چل گیا کہ یہ جو ہے یہ واقعہ ہوا تھا. اور پھر دوسری چیز یہ کہ کہیں اور کسی جگہ پہ اس چیز کو منسوخ نہیں کیا.
شاباش, گڈ, شاباش. اچھا جی, اب اور کس کا رہ گیا؟ کلثوم شیخ, آپ بتائیں کہ حیض کے غسل میں ایک جو ڈفرینٹ بات ہے وہ کون سی ایسی بات ہے کہ جب حیض کا غسل ہم کریں تو کیا چیز ہے جو ڈفرینٹ ہے؟ جو آپ کو تھوڑی,
السلام علیکم و رحمۃ اللہ.
وعلیکم السلام.
اس میں آپ کو سر کے بال کھولنے کی ضرورت نہیں ہے, اس میں آپ پانی ڈال سکتے ہیں نا.
صحیح صحیح. اور جو حدیث سے ہمیں پتا چلا ہے یہاں پہ جو ہم نے پڑھا ہے, اور کیا کریں گے؟
اس میں شاید وہ تھا وہ جو بیری کے وہ کیا ڈالتے ہیں پتوں کا, وہ پانی اس طرح سے ہونا چاہیے.
ہاں وہ تو آج ایسا ضروری نہیں, کیونکہ وہ ابھی اینٹی سیپٹک ہوتا تھا بیری کے پتوں کا پانی, تو اس لیے وہ آج تو ہمارے لیے, اگر ہم نہیں بھی وہ یوز کرتے اور اینٹی سیپٹک کوئی سوپ یوز کر لیتے ہیں تو وہ بھی صحیح ہے. زائدہ بزاد آپ بتائیں گی کہ کیا اس کے اندر مختلف ہے.
السلام علیکم.
وعلیکم السلام.
حیض کی جگہ پہ خوشبو لگانا.
شاباش. جی اب اس کو تھوڑا سا بھی ہم, شاباش, دیکھ لیتے ہیں, کیونکہ لاسٹ ٹائم جب میں نے بتایا تھا, ابھی استاذ آئے تو نہیں, جی لاسٹ ٹائم میں نے بتایا تھا آپ لوگوں کو, تفسیر کی کلاس میں بھی یہ بات بتائی تھی, تو بعض لوگوں کو اس میں کنفیوژن تھی اور وہ یہ سوچ رہے تھے شاید روئی کو انسرٹ کرنا ہے. انسرٹ نہیں کرنا بھائی, جو باڈی پارٹ ہے جہاں سے خون نکلتا ہے بس وہاں پہ, جیسے آپ کوئی بھی خوشبو لگائیں گے, آپ چاہے لوشن لگا لیں, خوشبودار آپ سینٹڈ لوشنس بھی ملتے ہیں, صرف پرفیوم ہو سکتا ہے. بعض لوگوں نے کہا کہ ہماری اسکن اریٹیٹ نہ ہو جائے, ہم بہت سینسیٹیو ہیں, تو عام لوشن سے تو کوئی اسکن اریٹیٹ نہیں ہوتی, اور اس کو کوئی آپ نے انسرشن نہیں کرنی, کہیں داخل نہیں کرنا, بس صرف ٹچ کرنا ہے, تو اتار کے صرف جو خون کی اسمیل ہے نا وہ نہ رہے, یہ صرف بات ہے. تو یہ آپ صلی اللہ علیہ وسلم نے ایک طریقہ بتایا. جی پاؤڈر آپ لگا سکتے ہیں, پرفیوم پاؤڈر جو ہوتے ہیں, بس خوشبو ضروری ہے. تو یہ آپ صلی اللہ علیہ وسلم نے جو طریقہ بتایا, اس کو بھی ہمیں دیکھنا چاہیے کہ ہم اس کو پورا کریں, تاکہ الحمدللہ ایک سنت کا طریقہ پورا ہو جائے گا. اگر پھر اگین وہی بات ہے کہ شرمگاہ کو ہاتھ نہ لگے, کیونکہ اگر ونس ہاتھ لگ جاتا ہے تو پھر آپ کا وضو ٹوٹ جاتا ہے. ٹھیک ہے جی, ابھی یہ بات ہوئی ہے نا کہ کتنی دیر تک آپ کر سکتے ہیں مسا, یہ تو بات ابھی ہو گئی. اچھا جی, اور کون رہ گیا جسے میں نے ابھی سوال نہیں کیا؟ اچھا ابھی ایک سوال اور تھا جو مجھے یاد آیا تھا. اچھا مرد کے لیے آپ یہ بتائیں گی کہ مرد کے لیے کہاں تک کور کرنا ضروری ہے نماز میں؟ انیلا شجاع آپ بتائیں گی.
وعلیکم السلام. مرد کے لیے یہ ہے کہ اس پر سے اس کے کندھے بھی جو ہے وہ کور ہونے چاہیے, اور باقی ناف سے لے کے تو نیچے تک کا حصہ جو ہے
گھٹنے تک کا,
گھٹنے تک کا حصہ.
ٹھیک ہے, ناف سے لے کے گھٹنے تک کا حصہ. شاباش, وہ تو ستر ہے نا, ستر تو ہوگا ہی ہوگا کور, لیکن اس کے علاوہ کندھے بھی ضرور کور ہونے چاہیے. اور آپ دیکھتے ہیں اکثر بنیانیں ایسی ہیں کہ وہ تو بالکل سٹریپ ہوتے ہیں, ان کے اندر تو کندھے بالکل ننگے ہوتے ہیں, تو ایسی بنیان میں نہ نماز پڑھی جائے. ٹھیک ہے, اور بھی اچھا ایک جو انہوں نے ابھی بات کی تھی اس کو بھی ہمیں اور کلیئر کر دیں. یہاں پہ تو نہیں ہے وہ, لیکن وہ ایک حدیث ہے جس میں ہے کہ عائشہ رضی اللہ تعالیٰ عنہ نے غسل جنابت کا لیے فرمایا تھا نا, کہ اس کے اندر ضروری نہیں ہے کہ آپ پورے بال کھولیں اور وہ کریں, لیکن غسل حیض میں ضروری ہے کہ آپ پورے بال کھولیں, ایک ایک بالوں کے حصے کو وہ ہونا چاہیے, یعنی اس کو تر ہونا چاہیے, خشک کوئی بھی نہ رہے. لیکن جو غسل جنابت ہے جو کسی تعلق کے بعد انسان جو غسل کرتا ہے چونکہ وہ زیادہ دفعہ ہو سکتا ہے, اس لیے اس کے اندر یہ ہو سکتا ہے کہ آپ بال نہ بھی کھولیں لیکن بالوں کی جڑیں ضرور آپ کی تر ہوں. ٹھیک ہے. اچھا ایک سوال مجھے ابھی یاد آیا تھا, میرے ذہن سے پھر نکل گیا. اچھا یہ بتائیں کہ اگر آج ظہر کا وقت شروع ہو گیا ہے اور کیونکہ ظہر کی نماز میں کافی ٹائم ہوتا ہے تو ہم بعض دفعہ ایسے ہوتے ہیں کہ مثلاً 2 بجے اذان ہوئی ہے, اب ہم نے 3 بجے جا کے جب وضو کیا تو اب ہم نے دیکھا کہ اسی وقت ابھی مجھے پیریڈ سٹارٹ ہوئے ہیں, تو اب میں کیا کروں گی؟ اس یہ نماز کا وقت تو داخل ہو چکا تھا جس وقت کہ میں نے یہ دیکھا کہ یہ ہو گیا, اب میرا کیا اس میں ہوگا؟ میں کس سے میں نے سوال ابھی تک نہیں کیا, اگر آپ لوگ مجھے یہاں پہ بتا دیں گے پہل ٹاک پہ تاکہ میں ان سے سوال کر لوں, شاید میں نے اگر کسی کو مس کر دیا ہو تو. اچھا چلیں آپ بتا دیں. جی یاسمین اقبال آپ بتا دیجیے.
وعلیکم
السلام.
جی آپ نے سوال کیا
جی
نماز کا وقت
جی جی داخل ہو چکا تھا
جی, اسی لیے کہتے ہیں اول وقت میں نماز پڑھنے لی تھی
جی, لیکن اب اس نماز کا کیا ہوگا؟ یہ تو میرے پر فرض ہو گئی تھی.
فرض ہو گئی مگر اگر پیریڈس ہو گئے تو پھر تو آپ نماز نہیں پڑھ
سکتے. ہاں تو اب کیا کروں گی میں؟
پھر آپ کرنا پڑیں گی.
جب یہ پیریڈ سے پاک ہو جاؤں گی تو پھر اس وقت پھر میں اس نماز کو پوری کروں گی, کیونکہ یہ نماز میرے پر فرض ہو چکی تھی جس وقت کے پیریڈ سٹارٹ ہوئے. ٹھیک ہے, تو یہ بات کو جاننا بھی ضروری ہے. قضا کہہ سکتے ہیں یا قضا نہیں بھی, کوئی ایسی قضا کی تو بات نہیں ہے, اصل بات اس کے اندر یہ ہے کہ اب چونکہ پڑھ ہی نہیں سکتے اس لیے ظاہر ہے کہ بعد میں ہی پڑھیں گے. اچھا اشراق کی نماز کا یہاں پہ ذکر آیا ہے, آپ صلی اللہ علیہ وسلم نے فتح مکہ کے دن کتنی رکعت اشراق کی نماز پڑھی تھی, جس سے ہمیں اس کی میکسیمم تعداد بھی معلوم ہو جاتی ہے. ارم خان آپ بتائیں گی کتنی میکسیمم رکعت آپ نے پڑھی تھی؟
السلام علیکم ورحمۃ اللہ.
جی
8 رکعت.
تو کیا 8 ہی پڑھنی ہمارے لیے ضروری ہے؟ جی ٹھیک ہے, تو اس کا مطلب ہے کہ آپ صلی اللہ علیہ وسلم کی سنت 8 بھی ہے, تو میکسیمم 8 پڑھیں, ادروائز تو چونکہ یہ ایک نفلی نماز ہے ہم 2 بھی پڑھ سکتے ہیں, 4 بھی, 6 بھی, اس طرح کوئی بھی تعداد پڑھ سکتے ہیں. ٹھیک ہے. اچھا اب میں ایک اور سوال جو کرنا چاہتی ہوں. جی مریم اتر آپ بتائیے, جو صحیح لی غیری ہی ہے اس میں اور حسن لی ذاتی ہی میں کیا فرق ہے؟ حسن لی ذاتی ہی تھی ایک اور ایک صحیح لی غیری ہی تھی, دونوں میں کیا فرق ہے؟ پچھلا میں بھول ہی نہیں ہوں, میں آپ لوگوں سے پوچھتی رہوں گی اس بارے میں. ان کی لائن انمیوٹ ہوئی ہے؟ جی مریم آپ کی آواز ہمیں نہیں آ رہی. وعلیکم
السلام.
نہیں حسن لی ذاتی ہی اور صحیح لی غیری ہی. جی صحیح بالکل بالکل. جو باہر سے آنے والی ہیں وہ کس کیلیبر کی احادیث ہیں؟ وہ کیا ضعیف ہیں؟ وہ کیا ہیں وہ؟ جنہوں نے سپورٹ. جی وہ بھی حسن ہیں, بالکل شاباش, وہ بھی حسن درجے کی احادیث ہیں جنہوں نے آ کے سپورٹ کیا. اچھا اب ان میں زیادہ اوتھینٹک کون سی ہو گئی ناظرین؟ حسن لی غیر.
جی ان دونوں میں سے آپ پوچھ رہی ہیں؟
جی حسن لی ذاتی ہی اور صحیح لی غیری ہی میں کون سی زیادہ اوتھینٹک ہو گئی؟
صحیح
زیادہ اوتھینٹک ہوتی ہے. جی صحیح زیادہ اوتھینٹک ہوتی ہے. اور دوسری یہ دیکھیں نا بات سامنے ہی پتہ چل رہا ہے, ایک میں تو حسن لی غیری, حسن لی ذاتی ہی میں تو حافظہ کمزور تھا, اب جب صحیح لی غیری ہی بنی تو ظاہر ہے اتنی ساری سپورٹ اس کو مل گئی ہے, تو ظاہر ہے ایک ایک بندہ بات کر رہا ہے جس کا حافظہ تھوڑا سا کمزور ہے, حالانکہ وہ حدیث حسن درجے کی ہے لیکن حافظہ تھوڑا سا کمزور ہے, اور اب اس کو جب اتنی ساری اور سپورٹ مل گئی اور چین سے وہ بات آ گئی تو ظاہری بات ہے وہ زیادہ اوتھینٹک ہوگی. اس لیے صحیح لی غیری ہی زیادہ اوتھینٹک ہے حسن لی ذاتی ہی سے. ٹھیک ہے, اس بات کو آپ جی حسن اس بات کو آپ لوگ یاد رکھیے گا, کیونکہ یہ بار بار اس ٹاپک کی طرف ہم اس لیے آ رہے ہیں کہ آپ لوگوں میں سے اکثر لوگوں کو ابھی تک تھوڑی کوئی کنفیوژن اگر باقی ہے تو اب یہ کنفیوژن ختم ہو جانی چاہیے, کیونکہ اب یہ کافی دفعہ ہو چکا, اور جب بھی آپ لوگ سنیں تو پلیز آپ لوگ ریویو سیشن کو بھی سن لیا کریں, اس سے آپ کو فائدہ ہوا, کیونکہ جب بار بار کوسچنز ہوتے ہیں اسٹوڈنٹ سے اور جو وہ جواب دیتے ہیں تو اس سے آپ لوگ بہت سیکھیں گے. ٹھیک ہے, اچھا جی, اچھا اب یہ بتائیے کس کی باری رہ گئی ہے, کوئی اور نیا آیا ہے جس نے؟ اچھا شکیلا آنٹی آپ آئی. اچھا آپ یہ بتائیے گا کہ اگر مثال کے طور پہ کسی عورت کا حیض ختم ہو گیا ہے, وہ جاتی ہے چیک کرتی ہے وہ صاف ہو گئی ہے اور ابھی نماز کا وقت باقی ہے, مثلاً ظہر کی نماز ہے ابھی, عصر میں ابھی 10 منٹ باقی ہیں, تو کیا کرے گی؟ آرام سے شاور وغیرہ کر کے پھر اثر پڑھ لے, کیا کرے وہ؟
آپ نے اول تو پوچھا کہ مجھے سنائی بھی نہیں دیا, یہ پتہ نہیں کیوں لائن میں.
جی میں یہ پوچھ رہی ہوں, میں آنٹی یہ پوچھ رہی ہوں کہ اگر کوئی عورت پاک ہوتی ہے, ظہر کا ٹائم ہے لیکن ابھی 10 منٹ رہتے ہیں اثر ہونے میں, تو 10 منٹ کیا, ہمارے تو خیر ماشاءاللہ غسل بھی کافی لمبے لمبے ہوتے ہیں 15-20 منٹ کا, اور اس کا تو خیر پھر بہت ہی لمبا ہو جاتا ہے, تو اب پھر ایک ہی دفعہ پھر عصر کی نماز پڑھ لی جائے, اس طرح سے کر لیا جائے, ٹھیک ہوگا یہ؟
نہیں ٹھیک نہیں ہوگا, پہلے مطلب اگر 10 منٹ باقی ہیں عصر شروع ہونے میں تو ہمیں پڑھ لینی چاہیے نماز.
کون سی نماز پڑھ لینی چاہیے, ظہر یا عصر؟
نہیں
تو ابھی تو اس کو نہانے دھونے میں تو کافی ٹائم لگے گا, کپڑے استری کرنے ہیں, پھر نہانا ہے, تو پھر اب یہ خوشبو والی ایک اور نئی بات پتہ چل گئی تو ابھی یہ بھی کرنی ہے, تو اس میں ہوتے ہوتے تو اثر ہی ہو جائے گی,
اس میں تو سارا ٹائم ختم ہو جائے گا, اثر کا شروع ہو جائے گا تو ظہر کی تو پھر قضا ہو گئی.
تو ایسا نہیں کریں گے ہم, ٹھیک ہے, ایسا ہم نہیں کریں گے, ہم جلدی ذرا کریں گے, میرے اتنے کپڑے کپڑے استری کرنے کی ضرورت نہیں ہے, پھر جلدی جائیں اور ہم 2 منٹ کا شاور لیں اور ہم باہر آئیں اور ظہر کی نماز پڑھیں, ٹھیک ہے, کیونکہ ابھی ظہر کا وقت ہے, جو ہی بلڈ سٹاپ ہوتا ہے اسی وقت جو نماز ہے اس کا ٹائم اگر اس وقت چل رہا ہے تو وہ نماز آپ کے اوپر فرض ہو جاتی ہے, پھر ایسا نہیں ہے کہ بابا چلو کوئی بات نہیں ٹھہر کے پڑھ لیتی ہوں, ابھی پڑھ لیتی ہوں, ابھی بچوں کو لینے جانا ہے اسکول سے اور ابھی لے کے آنا ہے اور ابھی تو مجھے کھانا بنانا ہے اور ابھی تو دیر لگے گی اس میں, نہیں, ایٹ دا اسپاٹ آپ کو اسی وقت شاور لینا ہے اور فوراً آپ کو نماز پڑھنی ہے, ٹھیک ہے, نہیں اگر آپ
لینے میں وہی تو ٹائم آپ نے,
ہاں تو ہم نے 10-10 منٹ کے شاور نہیں لینے نا, جب آپ صلی اللہ علیہ وسلم 2.5 کلو پانی سے اگر شاور لے لیتے تھے تو ان کا شاور کتنا لمبا ہوتا ہوگا, 2.5 کلو پانی سے کتنا لمبا شاور کر سکتے ہیں, ظاہری بات ہے کتنا تھوڑا پانی ہو اسے تو 2 منٹ کا ہی شاور ہوتا ہوا, تو ہم لوگ جو شاور لیتے ہیں وہ تو ماشاءاللہ اتنے لمبے ہوتے ہیں کہ وہ بس آدھے گھنٹے کے شاور ہوتے ہیں, تب تک تو اثر کا ٹائم ظاہر ہے داخل ہو ہی چکا ہوگا, تو اس لیے بہتر ہے کہ ہم جلدی پھر کوئی شاور لیں, 2 منٹ کا شاور لیں, اس میں کتنی دیر لگتی ہے, یہ جو ابھی ہمیں غسل جنابت بتایا گیا ہے بہت ہی تھوڑا ٹائم لگے گا, اگر ہم واقعی ہمارے تو اتنا وافر پانی آتا ہے تو کوئی ایسا مسئلہ نہیں ہے, کوئی پانی جمع نہیں کرنا, گرم نہیں کرنا, کچھ نہیں کرنا, جلدی سے آپ شاور لیں گے اور نماز وہ ادا کریں گے.
اگر فجر کی نماز میں اگر 10 منٹ بھی باقی ہے سورج,
ہاں تو آپ پھر فوراً فجر کی نماز کا اگر ٹائم ہے, ابھی 10 منٹ باقی ہیں, 5 منٹ باقی ہیں, آپ جا کے 1 منٹ میں شاور لے کے نماز کے لیے جلدی آ کے فرض شروع کر دیں. آپ کی ایک رکعت بھی اگر ہو گئی ہے نماز کے ٹائم کے اندر اندر تو انشاءاللہ آپ کی نماز ہو جائے گی. ایوری 5 منٹ آپ نہیں چیک کرتے, لیکن پھر بھی جب بھی جاتے ہیں تو آپ چیک تو کرتے ہی ہیں نا. ٹھیک ہے, جب آپ کو پتا چل گیا, جس دن آپ کو پتا ہے کہ میرے دن اوور ہونے والے ہیں, تو پھر نہیں شیمپو ضروری نہیں کہ اب میں شیمپو لمبے بالوں والی تو پھر بیٹھی ہی رہے گی, لیکن آپ کی ظاہر ہے سارے بال گیلے ہونے چاہیے, جلد گیلی ہونی چاہیے. ٹھیک ہے جی, واٹر بھی انف ہے. جزاکم اللہ خیرن کثیرا. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.